यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 44 जना उम्मेद्वारको मनोनयन दर्ता। कंग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा महाधिवेशन आयोजनाको स्वामित्व लिन पार्टी नेतृत्वसँग आग्रह। नेपालमा उत्पादित छुर्पीको निर्यात 32% वृद्धि। हिमपात र अत्यधिक चिसोका कारण फ्रान्सको राजधानी पेरिसमा करिब 100 उडान रद्द। र पल्सर स्पोर्ट्स अवार्ड 2081 क्रिकेटकी पूजा महतो वर्षको उत्कृष्ट युवा खेलाड़ीको अवार्ड जित्न सफल।
प्लेय स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज 44 जना उम्मेद्वारको मनोनयन दर्ता भएको छ। कुल 18 सदस्यका लागि निर्वाचन हुन लागेको निर्वाचनमा आज उम्मेद्वारी दर्ता गराइएको उम्मेद्वारको विरोधमा 24 गते उजुरी दिने, पुष 27 गते उम्मेद्वारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। पुष 28 गते उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिने र आगामी माघ 11 गते बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म मतदान हुने गरी तोकिएको छ। यसैगरी राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भए अनुसार नेपाली कंग्रेसका 9 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। यसअघि नेपाली कंग्रेसको आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले 9 जना उम्मेद्वारको टुंगो लगाएको हो। कोशी प्रदेशबाट सुनिल बहादुर थापा, मधेस प्रदेशबाट धर्मेन्द्र पासवान र रंजित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमल सिन्हा, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललित बहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट खम्ब बहादुर खाती उम्मेद्वार बन्ने टुंगो लगाएको कंग्रेस नेता मीन बहादुर विश्वकर्माले जानकारी दिनुभयो। यसै गरी नेकपा एमालेका 8 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। एमालेको तर्फबाट लीला भण्डारी सुदूरपश्चिम, मीना रखाल कर्णाली, रामकुमारी झाँक्री लुम्बिनी, सम्झना देवकोटा गण्डकी, प्रेम धंगाल बागमती, रेखा झा मधेस, रोशनी मेचे कोशी र सोम पोर्तेल कोशी रहनु भएको छ। उहाँहरूले आज आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका 17 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता नेउपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समी कुमारी अग्रवाल, बागमतीबाट प्रेम प्रसाद सापकोटा र सरोज कुमारी झा, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन विक, कर्णालीबाट बुद्धि प्रसाद शर्मा र अन्जु महतार, तथा सुदूरपश्चिमबाट टीकाराम जैसी र रोजी बस्नेत सुनारले उम्मेद्वारी दर्ता गराउनु भएको पार्टीका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। जनता समाजवादी पार्टी नेपाल र लोसपा बीच पार्टी एकताको निर्णय भइसकेपछि मधेस प्रदेशमा अन्यतर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले उम्मेद्वारी दर्ता गराउनु भएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहितामा संचार सम्बन्धी नयाँ बुदा थप गरेको छ। निर्वाचन प्रचार प्रसार निषेध अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था थप गरेको आयोगले जनाएको छ। नयाँ प्रावधान अनुसार अनलाइन माध्यमको निर्वाचन प्रचार प्रसार खर्चको विवरण समेत निर्वाचन खर्चमा समावेश गर्नुपर्ने, राजनीतिक दल, उम्मेद्वार तथा दलका भातृ संगठनले अनलाइन संचार माध्यमबाट गर्ने प्रचार प्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ। सामाजिक सञ्जालको परिभाषालाई विस्तृत, सामाजिक सञ्जाल प्लेटफर्मको परिभाषामा गरिएको छ भने बदलिदो समयमा आर्टिफिसियल इन्टेलिजेन्स एआई को प्रयोग गरी हुने आचार संहिताको उल्लंघनका विषयलाई समेटिएको छ। पत्र पत्रिकाका माध्यमबाट प्रचार प्रसार गर्दासम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने व्यवस्था गरिएको र अनलाइन संचार माध्यमबाट रोड ब्लक, कन्टेन्ट ब्लक, होम पेज ब्यानर, त्यसै गरी डिटेल पेज ब्यानर, बक्स विज्ञापन, समाचारको बीचमा माध्यमबाट निर्वाचन प्रचार प्रसार गराउन सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। नेपाली कंग्रेसले पार्टीका पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन नेता कार्यकर्तालाई अपील गरेको छ। केन्द्रीय कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्य समितिलाई मात्र रहेको स्पष्ट पारेको छ। गत मंगसिर 15 गते सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले 15 महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढ़िसकेका सन्दर्भमा विशेष महाधिवेशनको औचित्य मंगसिर 15 गतिदेखि नै स्वत समाप्त भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। कंग्रेसको विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गरी यही पुस 27 र 28 गते काठमाण्डुमा विशेष महाधिवेशन आह्वान गरेपछि कंग्रेस केन्द्रीय कार्यालयले सो परिपत्र जारी गरेको हो। यस्तै नेपाली कंग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानले व्यवस्था गरे अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन पार्टी नेतृत्वसँग आग्रह गरेका छन्। विशेष महाधिवेशन पक्षधरहरूले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशन रहर वा छनौटको विषय नभई विधानको बाध्यकारी प्रावधान भएको भन्दै पार्टी केन्द्रलाई आफ्नो दायित्व बुझेर महाधिवेशन आयोजनाको स्वामित्व लिन आग्रह गरेका हुन्। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ। आयोगले निर्वाचनका लागि मतपत्र छपाईको काम शुरू गरेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नावावली र मतपत्र छपाई शुरू गरेको छ। आयोगका अनुसार अहिले मतदाता नावावली र समानुपातिक तर्फको मतपत्र धमाधम छपाई भइरहेको छ। कार्यतालिका अनुसार माघको पहिलो सातासम्ममा मतदाता नावावली र दोस्रो सातासम्ममा समानुपातिक मतपत्र छपाई सम्पन्न गरिनेछ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई।
निर्वाचनको लागि मतपत्र र मतदाता नामावली छपाईको काम प्रारम्भ भएको छ। मतदाता परिचय पत्र हामी यसपछि छपाई गर्छौ। मतदाता नामावली माघको पहिलो हप्तामा छपाई सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौँ भने समानुपातिको मतपत्र छपाईको काम शुरू भएको छ। त्यो माघको दोस्रो हप्तासम्ममा पूरा हुन्छ। त्यसपछि प्रत्यक्षको थाप्ने गरी कार्ययोजना बमोजिम काम अगाडि बढिरहेको छ।
मतदाता नावावली र समानुपातिक तर्फको मतपत्र छपाई सकिएपछि प्रत्यक्ष तर्फको मतपत्र छाप्ने गरी निर्वाचन आयोगले कार्यतालिका बनाएको छ। मतदाता नावावलीमा कुल 1,90,00,000 संख्या रहेकाले त्यसको 5% बढाएर प्रत्यक्ष र समानुपातिक गरी करिब 4 करोड़ मतपत्र छपाई गरिनेछ। आयोगका प्रवक्ता भट्टराईका अनुसार मतदाता नावावली 4 प्रति रहने, जसमा 1 प्रति रंगीन र 3 प्रति सादा छपाई हुनेछ।
मतदाता नामावली 4 प्रति छापिन्छ, एउटा रंगीन र 3 प्रति सादा। मतपत्र चाहिँ हामीले मतदाताको संख्या 1,90,00,000 लगभग छ। इमर्जेन्सी म्यानेजमेन्टका लागि आवश्यक पर्न सक्ने गरी 5% थप गरेर करिब 2 करोड़ प्रत्यक्ष तर्फको र 2 करोड़ समानुपातिक तर्फको गरेर करिब 4 करोड़ मतपत्र छाप्नुपर्ने अवस्था छ।
तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले तीव्र रूपमा तयारी गरिरहेको छ। मतदाता नावावली र मतपत्र छपाई सकिएपछि मतदाता परिचय पत्र छपाई गरिने आयोगले जनाएको छ। छपाईका लागि आयोगले आन्तरिक सँगै बाह्य जनशक्ति समेत परिचालन गरेको प्रवक्ता भट्टराई बताउनुहुन्छ।
हामीले विभिन्न टास्क फोर्सहरू बनाएका छौँ निर्वाचन आयोगको कर्मचारीहरूको, त्यही अनुसार कर्मचारीहरू परिचालन भइरहनु भएको छ र आयोगका कर्मचारीले नपुग्ने अवस्थामा अन्य निकायका कर्मचारी समेत ल्याएर उहाँहरूलाई यो काममा खटाइएको।
फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले छपाई शुरू गरेको मतपत्र मार्फत मतदाताले सक्षम प्रतिनिधि चुन्ने अवसर पाउनेछन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
गृहमन्त्री ओम प्रकाश अर्यालले ललितपुर स्थित मधेसी आयोग र मुस्लिम आयोगमा पुगी पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ। पछिल्ला दिनमा तराई मधेसका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। छलफलको क्रममा मन्त्री अरियालले धार्मिक सम्प्रदाय बीच आपसी सद्भाव कायम गर्न मधेसी थारू र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपीलको खुलेर प्रशंसा गर्नुभयो। छलफलको क्रममा मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ शाहले मधेसी आयोग कुनै धर्म विशेषको भन्दा पनि समग्र मधेसी समुदायको आयोग रहेको बताउनुभयो। त्यस्तै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले समाजमा धार्मिक सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा आयोगले सधैँ आवश्यक सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकमा सांसदहरूले कानूनी मापदण्ड विपरीत अनुमति बिना छायांकन गरिएका चलचित्रहरू निरुत्साहित गर्न आवश्यक रहेको बताउनु भएको छ। समितिको आज बसेको बैठकमा चलचित्र विधेयक 2081 माथिको छलफलमा सांसदहरूले कानूनी मापदण्ड र प्रक्रिया पालना नगरी चलचित्र निर्माण तथा प्रदर्शन गरिएको अवस्थामा कसुरको प्रकृति अनुसार सजायको व्यवस्था आवश्यक रहेकोमा जोड़ दिनुभयो। सांसदहरूले मातृभाषाका चलचित्र प्रवर्धनका साथै दलित आदिवासी जनजाति तथा पिछड़िएका समुदायबाट आएका चलचित्र निर्मातालाई चलचित्र सम्बन्धी तालिम चलचित्र विकास बोर्डले दिनुपर्ने सुझाव दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले अनुमति बिना छायांकन गरिएका चलचित्रमा जरिवानाको व्यवस्था र छायांकन सम्बन्धी समस्या समाधानका लागि कड़ाईका साथ कानूनी प्रावधान अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच आज भेटवार्ता भएको छ। राप्रपाद्वारा यही पुस 27 गते पृथ्वी जयन्तीका अवसरमा आयोजित चियापानको निम्तो दिन देउवा निवासमा आज भएको भेटमा दुई पार्टीका अध्यक्ष बीच आसन्न चुनाव तथा निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आवश्यक पूर्वाधार विकास गर्नुपर्ने विषयमा छलफल भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। यस्तै मुलुकको राजनैतिक स्थिरता, समसामयिक राजनैतिक परिस्थिति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे छलफल भएको उहाँले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजको दिनसम्म आफू कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नगरेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको 29 स्थापना दिवस समारोहमा मन्त्री खरेलले आफ्नो बारेमा विभिन्न चर्चा चल्ने गरेको बताउँदै चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको प्रश्न पार्नुभयो। आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर संचार माध्यमहरूले गलत समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गर्नुभयो। मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताउनुभयो। संचार माध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्न सक्ने भएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो। आगामी फागुन 21 गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधली रहित ढंगले सम्पन्न हुने भन्दै संचार माध्यमले पनि सही सूचना प्रवाह गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच भेटवार्ता भएको छ। ललितपुर लुबु लामाटार स्थित लिङदेन निवासमा आज बिहान भएको भेटमा आसन्न प्रतिनिधि सभा निर्वाचन, समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा कुराकानी भएको थियो। भेटपछि संचार मन्त्री खरेलले निर्वाचन सम्पन्न गर्न सरकारले सम्पादन गर्नुपर्ने काम उच्च प्राथमिकताका साथ गरिरहेको जानकारी दिनुभयो। त्यस अवसरमा राप्रपा अध्यक्ष लिङदेनले निर्वाचनका लागि राप्रपा प्रतिबद्ध रहेको बताउनु भएको थियो। थोरै लगानीमा राम्रो आमदानी गर्न सकिने भएपछि पछिल्लो समय च्याउ खेतीप्रति युवाहरूको आकर्षण बढ़न थालेको छ। कम मेहनत र परिवारसँगै रहेर विदेशमा भन्दा राम्रो आमदानी हुन थालेपछि वैदेशिक रोजगारीमा गएर फर्केका मोरङका युवाहरू अहिले गाउँमै व्यावसायिक रूपमा च्याउ खेती गर्न थालेका छन्। विराटनगरबाट संवाददाता कुमद अधिकारीको रिपोर्ट।
पैसा कमाउन जागिर गर्नुपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई मोरङ धनपालथान गाउँपालिका एक नोचाका संजय कुमार मण्डलले गलत साबित गर्नुभएको छ। झण्डै 8 वर्ष रोजगारीका लागि मलेसिया र साउदीमा काम गरेर फर्केपछि व्यावसायिक रूपमा गाउँमा शुरू गरेको च्याउ खेतीबाट विदेशभन्दा राम्रो आमदानी गर्न उहाँ सफल हुनुभएको छ। 8 वर्षदेखि 7 टहरामा च्याउ खेती गर्दै आउनुभएका मण्डलले अहिलेसम्म 10 लाख रूपियाँ लगानी भइसकेको र त्यसबाट वार्षिक 8 लाख रूपियाँसम्म आमदानी हुने गरेको सुनाउनु भयो।
बिग्रेन भन्ने त ठिकै छ, विदेश भन्दा लाख गुणा राम्रो छ त्यो खेतीमा। 9 लाख 10 लाख लगानी गर्छु नि, त्यसमा सालको 8-9 लाख त्यो आमदानी आइहाल्छ। विदेशमा 3-4 लाख लगानी गरेर जानु, त्यहाँ सालमा कति आमदानी हुन्छ तपाईँ, 3-4 लाख 5 लाख हुन्छ। त्यो भन्दा बरु स्वदेशमा बसेर राम्रो आमदानी हुन्छ त्यो खेती गरेर।
च्याउ खेतीबाट आएको आमदानीले जग्गा तथा ट्राक्टर खरिद गरेको र घर खर्च समेत त्यसैबाट चलेको उहाँको भनाइ छ।
त्यसैमा घर चलिराखेको छ, बाल बच्चा पढाइरहेकै सबै यसैमा छ। जग्गा पनि थपेको छु, ट्राक्टर सेक्टर पनि त्यहीबाट थपेको छु।
2073 सालदेखि धनपाल थान गाउँपालिका 6 का कपिल राजवंशीले पनि व्यावसायिक रूपमा च्याउ खेती गर्दै आउनु भएको छ। 4 वटा टहराबाट शुरू गरेको च्याउ खेतीबाट राम्रो आमदानी हुन थालेपछि त्यसलाई विस्तार गर्दै अहिले 7 वटा टहरामा उहाँले च्याउ खेती गर्दै आउनु भएको छ। उहाँले गाउँको आधा दर्जन भन्दा बढी युवाहरूलाई समेत रोजगारी प्रदान गर्दै आउनु भएको छ।
स्वदेशमा रोजगारी मात्रै होइन, यसमा हामीले निर्यात र आत्मनिर्भर पनि बन्न सक्छौँ। 5% पनि हामी च्याउको भेराइटीहरू युज गर्न सकेका छैनौँ। 5% पनि टेक्नोलोजी भित्र्याउन सकेको छ, च्याउको भित्र्याउन सक्यो भने हामी एक्सपोर्ट पनि गर्न सक्छौँ बाहिर। यहाँ पनि कोडिसेप च्याउ उत्पादन गर्न सकिन्छ, जुन कि 1 लाख रुपियाँ केजी 1.5 लाख रुपियाँ केजी, त्यसमा त हामी गएको छैनौँ। राज्यले सिपहरू टहराहरूको इन्फ्रास्ट्रक्चरको टेक्नोलोजीहरू दियो भने यहाँ धेरै ठूलो सम्भावना छ, युवाहरूलाई विदेश जानु पर्दैन।
बेमौसममा उत्पादन भएका च्याउले बजारको मागलाई पूरा गर्न सकेको छैन। घरमै आएर उत्पादित च्याउहरू व्यापारीहरूले लैजाने गरेका छन्। सरकारी अनुदान लिन वा लगानी जुटाउन सके व्यावसायिक रूपमा च्याउ खेती विस्तार गर्न सकिने भएकाले तीनै तहको सरकारले च्याउ खेतीका लागि किसानलाई अनुदानको व्यवस्था गर्नु आवश्यक देखिन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
राष्ट्रिय समाचार समिति रासोसले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी चितवनको भरतपुरमा तालिम केन्द्र निर्माण गरेको छ। आम संचारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले तालिम केन्द्र निर्माण गरिएको हो। केन्द्रका लागि 5.76 करोड़ रूपियाँको लागतमा भरतपुर महानगरपालिका 10 मा 4 तलाको भवन निर्माण सम्पन्न भएको छ। भवनमा 13 वटा आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेना गृह, कार्यालय कक्ष लगायतका सुविधा सम्पन्न पूर्वाधार निर्माण गरिएका छन्। त्यस भवनमा 30 जनालाई आवासीय सुविधा सहितको तालिम दिन सकिने व्यवस्था छ। यसै गरी बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एयर कन्डिशन जडानका लागि 17,50,000 बजेट समेत विनियोजन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तालिम केन्द्रले व्यावसायिक पत्रकारिताको दायरा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले राज्यद्वारा संचालित संचार माध्यमका पत्रकार मात्र होइन, निजी क्षेत्रका संचार माध्यमका पत्रकारहरूका लागि समेत तालिम आयोजना गर्दा विभिन्न होटेलमा जानुपर्ने बाध्यात्मक अवस्थामा आधुनिक स्टुडियो सहितको तालिम केन्द्र संचालनमा आएपछि मुलुकका आम संचार माध्यम र संचारकर्मी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरी गंगा नगरपालिका कार्यालयले 1 हप्ताका लागि नगर क्षेत्रका विद्यालय विदा दिएको छ। नगरपालिका कार्यालयले जारी गरेको सूचनामा केही दिनदेखि अत्यधिक चिसो भई बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै विद्यालयको दैनिक पठन पाठन पनि प्रभावित भएकाले यही पुस 24 गतेदेखि आगामी माघ 2 गतेसम्मका लागि विदा दिइएको उल्लेख छ। बाक्लो हुस्सु र कुहिरोसँगै दिनहुँ चल्ने गरेको शीतलहरका कारण बढ़ेको कठ्याङ्ग्रिने चिसोले कैलाली सहित तराईका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ। अब अन्तर्राष्ट्रिय समाचार। हिमपात र अत्यधिक चिसोका कारण आज बिहान फ्रान्सको राजधानी पेरिस स्थित चार्ल्स डे गल विमानस्थलमा करिब 100 उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप 40 उडान स्थगित गरिएको फ्रान्सका यातायात मन्त्री फिलिप रबारोटले जानकारी दिनुभएको छ। हिमपातका कारण पेरिस र आसपासका उपनगरहरूमा चल्ने सबै सार्वजनिक बस सेवाहरू समेत अस्थायी रूपमा स्थगित गरिएको छ। फ्रान्सको राष्ट्रिय मौसम सेवा मिटियो फ्रान्सले देशका 96 मुख्य भूमि विभागहरूमध्ये 38 विभागमा भारी हिमपात र कालो बरफको जोखिम रहेको भन्दै सतर्कता जारी गरेको छ। ती क्षेत्रमा 3 दिनदेखि 7 सेन्टिमिटर अर्थात करिब 1 देखि 3 इन्चसम्म हिउँ जमिसकेको छ। दक्षिण कोरियाली राष्ट्रपति ली जे मियुङले आज चीनिया राष्ट्रपति सी जिनपिङ समक्ष उत्तर कोरियाको आणविक हतियार कार्यक्रम नियन्त्रणमा लिन सहयोग गर्न आग्रह गर्नुभएको छ। उहाँले सही परिस्थितिमा प्योङयाङको सामूहिक विनाशका हतियार विकासलाई स्थगन अर्थात फ्रिज गर्न सकिने सम्भावना रहेको धारणा राख्नुभएको छ। लीको यो भ्रमण 6 वर्षपछि कुनै दक्षिण कोरियाली राष्ट्रपतिले चीनमा गरेको पहिलो औपचारिक भ्रमण हो। आणविक हतियार सम्पन्न उत्तर कोरियाले जापान सागरमा 2 वटा ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको 1 दिनपछि सोमबार राष्ट्रपति लीले बेइजिङमा राष्ट्रपति सीसँग भेट गर्नुभएको थियो। भेटपछि भ्रमण सम्पन्न गर्दै सांघाईमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्योङयाङलाई पुनः वार्ताको टेबलमा फर्काउन चीनले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औल्याउनुभयो। हालका वर्षहरूमा उत्तर कोरियाले मिसाइल परीक्षण उल्लेखनीय रूपमा बढ़ाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आइज्ञानले ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल गेन परियोजना सञ्चालन गर्ने भएको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रम मार्फत परियोजनाको औपचारिक शुरूआत गरिएको छ। परियोजनाको मूल उद्देश्य नेपालको लेखा तथा वित्तीय सेवालाई केन्द्रमा राखेर विश्वसनीय आउटसोर्सिङ गन्तव्यको रूपमा ब्रान्डिङ गर्नु, रणनीतिक साझेदारी विकास गर्नु र दिगो रोजगारी सृजना गर्नु रहेको छ। गेन परियोजनाले 5 वर्षभित्र वार्षिक 50,000 भन्दा बढ़ी तथा आगामी 10 वर्षमा 1,50,000 भन्दा बढ़ी रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ। यसै अवधिमा सेवा निर्यात मार्फत आइक्यानले वर्षेनी करिब 80 अर्ब बराबरको आय देशमा भित्र्याउने योजनामा उल्लेख गरिएको छ। आइक्यानका अध्यक्ष निलबहादुर सारु मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढ़ाउने जानकारी दिनुभयो। नेपालमा उत्पादित छुर्पीको निर्यात 32% वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ। चालु आर्थिक वर्ष 82-83 पाँच महिनामा पूर्वी नाका काँकड भित्ता हुँदै 48,52,73,00,000 मूल्य बराबरको 2,75,246 केजी छुर्पी निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा साउनदेखि मंगिरसम्म 36,76,23,000 मूल्य बराबरका 2,17,068 केजी छुर्पी निर्यात भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त अरब इमिरेट्सका आर्थिक मामिला सचिव अब्दुल्ला अहमद अल बिनसँग द्विपक्षीय सहयोग र व्यापार अभिवृद्धिका विषयमा छलफल गर्नु भएको छ। दुबईमा भएको भेटवार्तामा दुवै पक्षले आगामी दिनमा नेपाल यूएई आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक लाभका साझेदारीहरू अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। त्यस अवसरमा उहाँहरू बीच द्विपक्षीय आर्थिक सम्बन्ध सुदृढ गर्ने, व्यापार तथा लगानी सहकारी विस्तारका साथै नेपालमा जल विद्युत, पर्यटन, कृषि, प्रशोधन, पूर्वाधार तथा सूचना प्रविधि जस्ता प्राथमिकता प्राप्त क्षेत्रमा व्यापार तथा लगानी सहकार्य गर्न र विस्तार गर्न छलफल भएको थियो। नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार दोहोरो अंकले घटेको छ। बुधबार नेप्से परिसूचक 13.35 अंकले घटेर 2,635.95 बिन्दुमा कायम भएको छ। बुधबार 323 कम्पनीहरूका 1,34,34,000 किता शेयरहरू 5,17,50,92,000 रूपियाँमा किनबेच भएका छन्। बुधबारको कारोबारमा वित्त र व्यापार समूहका उपसूचकहरू सामान्य अंकले बढ़ेका छन् भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2 व्यावसायिक फर्महरूलाई नगद जरिमाना गरेको छ। विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मन्जुश्री प्लास्टिक इण्डस्ट्री चाँगु नारायण दुई भक्तपुरलाई 2,00,000 रूपियाँ बराबरको जरिमाना गरेको छ। त्यस्तै श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्राली काठमाडौँलाई 50,000 जरिमाना गरेको र ती दुवै उद्योगलाई उपभोक्ता संरक्षण ऐन अनुसार कार्यवाही गरेको विभागले उल्लेख गरेको छ।
एनएसजे पल्सर स्पोर्ट अवार्डमा क्रिकेटकी पूजा महतोले वर्षको उत्कृष्ट युवा खेलाड़ीको अवार्ड जितेकी छिन्। बुधबार पोखरा स्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा क्रिकेटकी पूजा वर्षको उत्कृष्ट युवा खेलाड़ी चुनिएकी हुन्। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको आयोजनामा हुने अवार्ड कुल 11 विधामा प्रदान गरिनेछ। खोखोको महिला र पुरूष टीम वर्षको उत्कृष्ट खेल टीम चुनिएको छ। तेकन्दोका तुलसीगिरी स्पेशल अवार्डबाट सम्मानित भएका छन्। त्यस्तै पारा एथलेटिक तर्फ लमजमकी प्रभा आङदेम्बे वर्षको उत्कृष्ट पारा खेलाड़ी चुनिएकी छिन्। नेपाली महिला राष्ट्रिय टोलीका स्टार फरवार्डर साबित्रा भण्डारी साम्बा लामो समय मैदान बाहिर रहने भएकी छिन्। एमआरआई परीक्षणमा उनको दायाँ घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ग्राफ च्यातिएको पुष्टि भएको हो। यस चोटका कारण उनी 9 महिनादेखि 12 महिनासम्म प्रतिस्पर्धात्मक फुटबलबाट टाढा रहने अस्ट्रेलियन क्लब ओलिङटङ फिनिक्सले जनाएको छ। यो चोटका कारण उनले निन्जा ए लिग अन्तर्गत राउण्ड 11 ब्रिस्बेन रोअर विरूद्धको खेलको दोस्रो हाफको अन्त्यतिर मैदान छाडेकी थिइन्। यो साम्बाको तेस्रो एससीएल चोट मध्ये दोस्रो कन्ट्राक्ट चोट हो।
अब मौसम आज राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20.5 न्यूनतम 6.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 15.8 न्यूनतम 3 डिग्री सेल्सियस, पोखराको अधिकतम 18.5 न्यूनतम 6.2 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 20 न्यूनतम 2.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 22 न्यूनतम 2.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 44 उम्मेद्वारको मनोनयन दर्ता, पदाधिकारी वा व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशनमा संलग्न नहुन नेता कार्यकर्तालाई नेपाली कंग्रेसको अपील, नेपालमा उत्पादित छुर्पीको निर्यात 32% वृद्धि, हिमपात र अत्यधिक चिसोका कारण फ्रान्सको राजधानी पेरिसमा करिब 100 उडान रद्द, र पल्सर स्पोर्ट्स अवार्ड 2081 क्रिकेटकी पूजा महतो वर्षको उत्कृष्ट युवा खेलाड़ीको अवार्ड जित्न सफल। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।